الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. حضور نبی اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، من صلی علی فی یوم خمسین مرہ صافحته یوم القیامہ، او کما قال علیہ الصلاۃ والسلام. ارشاد فرمایا کہ جس نے دن بھر میں مجھ پر 50 مرتبہ درود پاک پڑھے، کل بروز قیامت میں اس کے ساتھ مصافحہ کروں گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. پیارے اسلامی بھائیو، مدنی چینل کے ناظرین، ہم اپنے سلسلے درس بخاری شریف میں آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں. بیان سننے سے پہلے حصول ثواب کی خاطر اچھی اچھی نیتیں بھی فرما لیجیے کہ فرمان مصطفیٰ صلی اللہ علیہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے. مدنی چینل کے ناظرین، اس سلسلے میں آپ سماعت فرماتے ہیں صحیح بخاری شریف سے احادیث مبارکہ اور ان کا ترجمہ. اس کے ساتھ ساتھ آپ جان پاتے ہیں معتمد شروحات کی روشنی میں کہ نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کی اپنے اس فرمان سے کیا مراد پیش نظر رہی. اس لیے بیان کو انتہائی توجہ کے ساتھ سماعت فرمائیے. ناظرین، اللہ تبارک و تعالی کی مخلوق کے 3 درجے ہیں. ایک وہ کہ جنہیں اللہ تبارک و تعالی نے عقل کا نور تو عطا کیا، لیکن انہیں شہوات نفسانیہ عطا نہیں کی، یہ فرشتے ہیں. اور دوسرے وہ ہیں کہ جنہیں شہوات نفسانیہ صرف عطا کی گئی، عقل کا نور انہیں عطا نہیں کیا گیا، یہ جانور ہیں. اور تیسرے وہ کہ جنہیں اللہ تبارک و تعالی نے شہوات نفسانیہ بھی عطا کی ہیں، اور اس کے ساتھ ساتھ خالق کائنات نے چراغ عقل بھی ان کو عطا فرمایا. اور اس کی وجہ یہ ہے تاکہ یہ مخلوق صحیح اور غلط میں فرق کر سکے، اور یہ جو مخلوق ہے اسے انسان کہا جاتا ہے، یہ بنی نوع انسان ہے. صاحب تفسیر مدارک آپ فرماتے ہیں، فرشتے اللہ تبارک و تعالی کی بندگی پر مجبور ہیں، کیونکہ ان کی فطرت ہی یہ ہے کہ وہ اللہ تبارک و تعالی کے حکم کے بغیر کوئی عمل نہیں کرتے. ان میں عقل تو ہے لیکن شہوات نہیں ہے، اور جانوروں میں شہوت تو ہے لیکن عقل نہیں ہے، جبکہ آدمی میں شہوت بھی ہے اور عقل بھی ہے. یہ دونوں ہی چیزیں اللہ تبارک و تعالی نے انہیں عطا فرمائی. تو آدمیوں میں جس نے عقل کو شہوت پر غالب کر دیا، یعنی اس کا جو چراغ عقل ہے اس کی شہوات نفسانیہ کے اوپر غالب آ گیا، سبقت لے گیا، تو فرمایا یہ فرشتوں سے افضل ہے. اور جس نے شہوت کو عقل پر غالب کر دیا، اس کی شہوات نفسانیہ جو ہے اس کے چراغ عقل کے اوپر غالب آ گئی اور یہ گناہوں میں مبتلا ہو گیا، تو فرمایا کہ وہ جانوروں سے بھی بدتر ہے. مدنی چینل کے ناظرین، پھر جو عقل ہے، عقل کے لحاظ سے بھی انسان مختلف درجات کے اندر بٹے ہوئے ہیں. کسی کے پاس بہت زیادہ عقل ہے تو کسی کے پاس کم عقل ہے، کوئی بین بین ہوتا ہے، یعنی زیادہ اور کم کے درمیان میں ہوتا ہے. اب اگر کوئی بات سمجھانی ہو تو جو پہلے درجے کے لوگ ہیں جن کے پاس عقل بہت زیادہ ہوتی ہے، بات عقلی ہو یا حسی ہو، فوری طور پر سنتے ہی سمجھ جاتے ہیں. اور جو دوسرے درجے کے لوگ ہیں جن کے پاس عقل کم ہوتی ہے، ایسے انسانوں کو عقلی اور علمی باتیں سمجھنے کے لیے غور و خوض کرنا پڑتا ہے، اور کافی غور کرنے کے بعد پھر وہ بات عام طور پہ سمجھ آ ہی جاتی ہے۔ اور جو تیسرے درجے کے لوگ ہیں، جو درمیان میں ہیں دونوں کے، فرمایا حقائق علمی کو ذرا سی توجہ اگر یہ کریں تو ان کو وہ بات بھی سمجھ آ جاتی ہے۔ تو جب یہ بات حقیقت ہے کہ بعض انسان کم عقل ہیں اور کم فہم ہیں، اور انہیں عقلی اور غیر محسوس بات سمجھانے کے لیے کسی ایسی شے کا سہارا لینا پڑتا ہے جو ان کی دیکھی بالی ہوتی ہے، یعنی ان کم عقل اور کم فہم لوگوں کو سمجھانے کے لیے ہمیں ضرورتاً ایسی چیز کا سہارا لینا پڑتا ہے جو عام روٹین میں عادتاً یہ استعمال کرتے ہوں، ان کی دیکھی بالی ہو، ان کے سامنے آتی جاتی رہتی ہو، روزمرہ میں ان کا ان چیزوں کے ساتھ کوئی نہ کوئی تعلق ہو، شب و روز اس کا یہ نظارہ کرتے رہتے ہوں۔ مثال کے طور پہ کسی کم عقل کو اگر یہ بات سمجھانی ہو کہ بندے کی عمر ایک غیر محسوس طریقے سے بڑھتی چلی جا رہی ہے اور پتہ بھی نہیں چلتا، اور بندہ بڑا ہو جاتا ہے اور عمر اس کی بڑھ جاتی ہے، تو اب ایسے شخص کو اگر مثال دینی ہو کہ وہ آسانی کے ساتھ اس بات کو سمجھ بھی جائے، تو اسے یوں سمجھایا جا سکتا ہے کہ بھائی یہ دیکھو، یہ مسئلہ ایسے ہی ہے جیسے آپ کے بال اور ناخن یہ ایک غیر محسوس طریقے سے بڑھتے چلے جا رہے ہیں اور آپ کو پتا بھی نہیں چلتا۔ اس مثال سے کم عقل ہماری بات کو بڑی آسانی کے ساتھ سمجھ جائے گا کہ بال اور ناخن وہ ہیں کہ جنہیں یہ عام طور پر شب و روز ان کا نظارہ کرتا ہے، اور یہ غیر محسوس انداز میں بندے کے بڑھتے چلے جا رہے ہوتے ہیں، اور یہ دن رات اس کو دیکھ رہا ہے۔ اس طرح یہ بات سمجھنا اس کے لیے آسان ہو جاتی ہے۔ یوں ہی اگر ہم یوں کہیں کہ عمر تیزی سے ختم ہوتی چلی جا رہی ہے، اس بات کو ہم اگر مثال دے کر اس کسی کم عقل کم فہم کو سمجھانا چاہیں تو یوں کہہ سکتے ہیں کہ انسان کی عمر اس تیزی سے ختم ہوتی چلی جا رہی ہے جیسے برف پگھل جاتی ہے۔ اب برف کو بھی یہ دیکھتا ہے اور غیر محسوس طریقے سے برف پگھلتی چلی جاتی اور کم ہوتی چلی جاتی، اسی طرح بندے کی جو زندگی ہے جو بڑھ گئی تھی، وہ بڑی آسانی کے ساتھ ہم بات سمجھا سکتے ہیں کہ غیر محسوس انداز میں ختم بھی ہوتی چلی جاتی ہے۔ ایک سال گزرا، پھر دوسرا، پھر تیسرا، پھر چوتھا، پھر چالیس، پھر پچاس، پھر ساٹھ، ایک دم جو ہے پروانہ آتا ہے اور بندہ اس دنیا سے چلا جاتا ہے۔ کل نفس ذائقۃ الموت کا جو وعدہ ہے اس کو لاحق ہو جاتا ہے۔ پھر ہمارا حال یہ ہے کہ ہم صبح شام یہ کہتے نظر آتے ہیں، مثال کے طور پہ، مثلا جیسے یوں ہے ویسے یہ ہے، یا اسے یوں سمجھو وغیرہ وغیرہ، ہم اس طرح کی مثالیں دیتے ہیں اور سمجھانے کے لیے بات کو آسان کرتے ہیں۔ ہمارے جو ٹیچر ہیں وہ بھی بار بار کہتے ہیں اپنی باتوں کے اندر، فار ایگزامپل۔ اس طرح ہم مثال دے کر کسی بھی بات کو بڑی آسانی کے ساتھ سامنے والے کے دل میں اتار دیتے ہیں، اسے ذہن نشین کرا دیتے ہیں، اور یہ بڑا آسان طریقہ ہے۔ الغرض یہ کہ عقلی ابحاث میں وضاحت و تشریح کے لیے مثال کا جو کردار ہے وہ ناقابل انکار ہے۔ یہی وجہ ہے کہ حقائق کو واضح اور روشن کرنے کے لیے اور انہیں ذہن کے بالکل قریب کرنے کے لیے ہم ہمیشہ محتاج مثال رہے ہیں۔ کوئی بھی کتاب ہو آپ جب اٹھاتے ہیں، وہ پہلی کلاس سے لے کر آخری کلاس تک ہی کیوں نہ ہو، وہاں پر مثالیں دے دے کر کسی بات کو سمجھایا جاتا ہے اور چیپٹر سمجھنا بالکل آسان ہو جاتا ہے۔ تو ہم ان مثالوں کے محتاج رہے ہیں اور ہیں، کیونکہ کبھی ایک مثال مخصوص سے ہم آہنگ کرنے اور وضاحت کے سلسلے میں ایک کتاب کا کام کرتی ہے، اور جو مشکل مطالب ہوتے ہیں ان کو بالکل عام سادہ لفظوں میں بندہ سمجھانے میں बिल्कुल आसानी के साथ सामने वाले के जहन में उतार देता है। मिसाल के खूबसूरत और आम फहम होने की वजह से तमाम तहजीबों ने इसे कबूल किया, इसे एक्सेप्ट किया कि मिसाल बहुत ज़रूरी चीज़ है। ये उनकी तहजीबी ताकत की अलामत है। उन्होंने इससे इस्तेफादा किया और इसे उम्दा और पसंदीदा चीज़ों में शुमार किया गया। तो मदनी चैनल के नाजरीन, हमें भी दीन समझने के लिए बसा औकात बहुत सारी मिसालों की हाजत पड़ जाती। दीन को हम मानते हैं, ज़रूरियात दीन का इनकार नहीं कर सकते। हमें समझ आए या ना आए, हम पर लाजिम है कि तमाम ज़रूरियात दीन पर ईमान रखें ताकि ईमान कामिल हो जाए। हाँ, इत्मीनान कल्ब के लिए बसा औकात मिसालें देकर उलमा और सुलहा हमें समझा देते हैं, तो इसमें कोई हर्ज नहीं। हमारा ईमान तो है, लेकिन मिसाल के जरिए अगर समझा दिया गया तो शरण इसमें कोई हर्ज भी नहीं है। और दीन में भी मिसालें इस्तेमाल की जाती हैं। आइए एक हदीस मुबारक समाअत फरमाइए। नबी अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने उस हदीस मुबारक में मोमिन की मिसाल पेश फरमाई है। इमाम बुखारी रहमतुल्लाह ताला अलैह ने अपनी किताब अल जामिउ सहीह अल बुखारी में उस हदीस मुबारक को नकल फरमाया। हदीस कुछ इस तरह है, हजरत अब्दुल्ला इब्ने उमर रदी अल्लाह ताला अन्हुमा, आप फरमाते हैं कि हजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में हाजिर था। हजरत सहाबी किराम अलैहि मुर्दवान भी हाजिर खिदमत थे। एक हदीस मुबारक में है कि वहां पर किबार सहाबी किराम सैयदना उमर फारूक आजम रदी अल्लाह ताला नो, हजरत सैयदना सिद्दीक अकबर रदी अल्लाह ताला नो और बड़े बड़े सहाबा मौजूद थे। उनकी मौजूदगी में नबी पाक सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम ने उस मजलिस में इरशाद फरमाया, इन मिन शजरी शजरतन ला यस्कुतु वरकुहा वइन्नहा मसलुल मुमिन फहद्दिसूनी माहिया। इरशाद फरमाया कि दरख्तों में एक ऐसा दरख्त है जिस पर पतझड़ नहीं आता, यानी उसके जो पत्ते हैं वो झड़ते नहीं हैं, और वो जो दरख्त है फरमाया कि मुसलमान की मानिद है। और फिर उसके बाद फरमाते फहद्दिसूनी माहिया, यानी सहाबा किराम अली मुर्दवान जो हाजिर खिदमत थे, आपने फिर उनसे सवाल किया कि बताओ वो कौन सा दरख्त है। हजरत अब्दुल्ला बिन उमर रदी अल्लाह ताला अन्हु आप फरमाते हैं, फवका अन्नास फी शजरिल बवादी, के लोगों की जो तवज्जो थी वो जंगली दरख्तों की तरफ चली गई और सोचने लगे वो कौन सा दरख्त हो सकता है। हजरत अब्दुल्ला इबन उमर रदी अल्लाह ताला नुमा फरमाते हैं, फवका फी नफसी अन्नहन नखला, कि मेरे जी में आया, मेरे दिल में ये बात आई कि हो ना हो वो दरख्त के जिसके बारे में नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम हमसे पूछ रहे हैं वो खजूर का दरख्त होगा, लेकिन मैंने बताया नहीं। क्यों? फस्तहयैतु, मुझे हया महसूस हुई और मैं खामोश रहा, क्योंकि बड़े बड़े सहाबे किराम अली मर्दवान बैठे थे, इन बड़ों की मौजूदगी में मैं कलाम करूं? आप कहते हैं कि मैं फिर इन चीजों को मद्देनजर रखते हुए खामोश ही रहा। तो सहाबे किराम अली मर्दवान ने सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में अर्ज गुजारी की, हद्दिसना मा हिया या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, या रसूल अल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम, आप ही इरशाद फरमाइए, आप ही बतलाइए कि वो कौन सा दरख्त है। तो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हियन नखला, कि वो खजूर का दरख्त है। फिर मदनी चैनल के नाजरीन, वो नशिश जो थी बर्खास्त हुई। हजरत अब्दुल्ला इब्ने उमर रदी अल्लाह तआला अन्हु कहते हैं कि मैंने अपने अब्बा जान, अपने वालिद मोहतरम हजरत उमर फारूक आजम रदी अल्लाह तआला अन्हु से मैंने अर्ज किया कि प्यारे अब्बा जान, मुझे पता चल गया था, मेरे दिल में बात आ गई थी कि हो ना हो वो खजूर का ही दरख्त होगा। तो हजरत सैयदना अमीरुल मोमिनीन उमर फारूक आजम रदी अल्लाह तआला अन्हु फरमाने लगे कि ऐ बेटे, अगर तुम बता देते तो मुझे बहुत ज्यादा खुशी होती। बाद रिवायतों में आता है, शारी ने हदीस से लिखा कि हजरत उमर बिन खत्ताब रदी अल्लाह तआला अन्हु फरमाने लगे, ऐ बेटे, अगर तुम उस वक्त बता देते तो मुझे सुर्ख ऊंटों के मिलने से ज्यादा खुशी होती। हजरत अब्दुल्ला इब्ने उमर रदी अल्लाह तआला अन्हुमा, आप जब हया की वजह से खामोश रहे तो हजरत उमर फारूक आजम रदी अल्लाह तआला अन्हु आपको हया को तर्क करने की बात क्यों फरमा रहे हैं? तो शारी ने हदीस रहिमहुमुल्लाह ताला ने इसका भी जवाब इरशाद फरमा दिया, कहा कि असल में हया करना ये उस वक्त मुस्तहब है जब कोई मसलहत फौत ना होती हो, और यहां चूंकि कोई मसलहत फौत होने की बात भी नहीं थी, और फिर हजूर नबी पाक सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम ने वहां पर जितने भी हाजरीन मौजूद थे उनसे जवाब तलब फरमाया था, इसलिए चाहिए तो ये था कि वहां हया करने की बजाय नबी पाक सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम ने जो इरशाद फरमाया उसका जवाब दे दिया जाता। इसीलिए हजरत उमर बिन खत्ताब रदी अल्लाह ताला अन्हों ने बाद में अपने बेटे हजरत अब्दुल्ला से आपने फरमाया कि अगर तुम बता देते तो मुझे इस बताने से खुशी होती। मदनी चैनल के नाज़रीन, इस हदीस मुबारक में मोमिन की मिसाल को बयान किया गया, कहा कि वो खजूर के दरख्त की मानिंद है। मोमिन ईमान वाले को कहते हैं, हर वो शख्स के जो अल्लाह तबारक व ताला उसके रसूलों और अल्लाह तबारक व ताला की तरफ से नाजिल करदा तमाम किताबों पर ईमान लाए और उसके तमाम मलाइका पर ईमान रखता हो, आखरत के दिन और तकदीर पर भी ईमान रखता हो, उसे मोमिन कहा जाता है। और हदीस मुबारक में मोमिन की मिसाल को खजूर के दरख्त के जरिए से बयान करके हमें यह समझाया गया कि जिस तरह खजूर का तकरीबन हर हर जुज नफा बख्श होता है, इसी तरह मोमिन का भी हर हर फेल नफा बख्श होता है। और इसकी जो तशबीह बयान की गई है इसकी वजूहात को भी शारीन हदीस ने बयान फरमाया, मुतअद्दद वजूहात हैं, चंद एक मैं आपको अर्ज करता हूं। इरशाद फरमाया कि खजूर के दरख्त में बहुत खैर है, इसका जो साया है वो हमेशा रहता है, इसका जो फल है वो मीठा होता है और ये फल अक्सर बाजार में दस्तयाब भी होता है, इसका जो ताज़ा फल होता है वो खाया जाता है और सूखने के बाद वो छुआरा बन जाता है और फिर मुख्तलिफ तरीकों से उसे भी इस्तेमाल में लाया जाता है, और जो इसके तने हैं वो शहतीर का काम देते हैं, इसके पत्तों से चटाइयां बनाई जाती है, इसी तरह बर्तन और हवा देने वाले पंखे भी इसके तनों से बनाए जाते हैं, यहां तक कि इस खजूर से जो गुठलियां निकलती हैं उन गुठलियों को भी किसी ना किसी तरीके से इस्तेमाल में लाया जाता है, मिसाल के तौर पे तस्बीह के दाने बना लिए जाते हैं, इसी तरह और भी बहुत सूरतें हैं इसके इस्तेमाल की। फरमाया इसी तरह मोमिन में भी बहुत ज्यादा खैर है, नमाज हो, रोजा हो, जकात हो और हज हो, मोमिन को इसका सवाब मिलता है, अपने अहलो आयाल के रिस्क की तलब के लिए कस्बे मुआश करता हो वो भी इसके लिए कार्य खैर है, खुद अपने खाने के लिए कमाने के लिए निकलता है ये भी इसके लिए कार्य खैर है और इस पर सवाब इसको मिलता है, दोस्तों और अजीजों से यही ईमान वाला जो नेक सुलूक करता है इसके ऊपर भी इसको सवाब मिलता है, हुसूले सुन्नत की नीयत से इसका खाना, इसका पीना, इसका सोना, इसका जागना, अहलो अयाल और माँ बाप के हकूक को अदा करना, माँ बाप की खिदमत करना, दिगर अजीज व अकारिब के साथ सिला रहमी करना, हर हर अमल के ऊपर इसको सवाब मिलता है। गर्ज ये कि मोमिन का हर नेक अमल जो है वो सवाब लाता है। और दूसरी बात, शारीन हदीस ये भी बयान करते हैं कि जिस तरह खजूर की जो जड़ें हैं वो जमीन के अंदर पेवस्त होती हैं और जो इसकी शाखें हैं वो ऊपर आसमान की तरफ बुलंद होती हैं, इसी तरह मोमिन के ईमान की जो जड़ें हैं इसके सीने के अंदर पेवस्त होती हैं और जो इसके नेक आमाल की शाखें हैं वो आसमानों की तरफ बुलंद होती चली जाती हैं, चढ़ती चली जाती हैं। और तीसरी वजूह इसकी ये भी बयान करते हैं कि खजूर का जो दरख्त है ये बड़ा ही बरकत है और नाफे दरख्त है, खजूर का पौधा वजूद इंसान के लिए नफा बख्श है, इसके फल, इसके पत्ते, इसका बीज, इसका तना, इसकी जड़, इसका साया, ये सभी इंसान की जरूरत में मुख्तलिफ औकात में इसके काम आते हैं। गोया मोमिन को इस दरख्त से तशबीह देकर इसकी नाफईयत की तरफ इशारा करना मकसूद है कि मोमिन को अपने समाज اور معاشرے کے لیے نافع ہونا چاہیے۔ ایک ایمان والے کو اپنے مسلمان بھائیوں کے لیے رحماء بینہم کی تصویر بننا چاہیے کہ رحم دلی کا مظاہرہ کرے، نہایت ہی نرم دلی کے ساتھ پیش آئے اور مسلمانوں کو عزت دے۔ اسی طرح جب یہ خود عزت دے گا تو دیگر مسلمان اس کو بھی عزت دیں گے، کسی کو گالی گلوچ نہ کرے، کسی کو لعنت و ملامت نہ کرے، کیونکہ یہ مومن کی شان تو ہے ہی نہیں کہ وہ کسی کو گالی گلوچ کرے، اپنی باتوں سے، اپنی زبان سے، اپنے ہاتھ سے تکلیف دے، کیونکہ حدیث مبارک میں تو یہ بات واضح کر دی گئی، المسلم من سالم المسلمون من لسانه ویده او کما قال علیہ الصلاۃ والسلام، کہ مسلمان وہ ہے جس کے ہاتھ سے اور اس کی زبان سے دوسرے مسلمان سلامت رہے، کسی کو بھی تکلیف نہ دے، کیونکہ ایمان والوں کو اذیت دینا یہ ایسے ہی ہے گویا کہ اللہ تبارک و تعالی اور اس کے رسول کو اذیت دینا، اور جس نے بھی اللہ تبارک و تعالی اور اس کے رسول کو اذیت دی قرآن نے اس کے لیے وعید بیان فرمائی، اللہ تبارک و تعالی کی ان کے لیے دنیا میں بھی اور آخرت میں بھی لعنت ہے، اور اللہ تبارک و تعالی نے آخرت میں ان کے لیے دردناک عذاب تیار کر رکھا ہے۔ تو اس لیے مومن کو چاہیے کہ اپنے سماج اور اپنے معاشرے کے لیے ہر وقت وہ نافع بن کے رہے اور اپنی ذات سے ان کو جتنا ہو سکے نفع دیتے رہے۔ مدنی چینل کے ناظرین، اس حدیث مبارک سے ہماری اصلاح کے بہت سارے مدنی پھول نکالے جا سکتے ہیں۔ شارحین حدیث نے بیان کیا کہ اس حدیث مبارک کو اگر سامنے رکھیں تو ایک عالم اور استاذ کے لیے مستحب ہے کہ وہ اپنے پاس سیکھنے والوں سے ایک پہیلی کے انداز میں سوال کرے کہ بتاؤ بھی اس کا جواب کیا ہے، حالانکہ استاد کو آتا ہے۔ پوچھنے کا مقصد یہ ہے کہ طلبہ نے بھی وہ یاد کیا ہے یا نہیں کیا، یعنی ان کی آزمائش کرنا مقصود ہوتی ہے، تاکہ اس بات کو وہ ذہن میں بٹھا لیں، تاکہ ان کی ذہانت اور ان کی فطانت کو جانا جا سکے اور طلبہ کو بھی پھر اس کے بعد غور و فکر کی ترغیب مل جائے۔ اور اس کے ساتھ ساتھ یہ بھی کہ بڑوں کی تعظیم و تکریم کرنی چاہیے اور ان کی موجودگی میں کلام کرنے سے اجتناب کرنا چاہیے۔ حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہما نے فرمایا کہ فاستحییتُ، کہ میں نے حیا کی، کیونکہ وہاں سیدنا صدیق اکبر تھے، عمر فاروق اعظم تھے رضی اللہ تعالی عنہما، اور دیگر اور بڑے بڑے صحابہ کلام علی مردوان بھی موجود تھے، تو میں نے حیا کی۔ تو کہا بڑوں کی تعظیم و تکریم یہ ہمیں صحابہ کرام علی مردوان نے سکھائی ہے، جنہوں نے اسلام کو پھیلایا وہ ہمیں یہ بات بھی سکھا رہے ہیں کہ اپنے بڑوں کی قدر کرو، کیونکہ انہوں نے یہ سب باتیں سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم سے حاصل کی ہیں۔ اور اس کے ساتھ ساتھ شارحین حدیث فرماتے ہیں اس سے یہ بھی ثابت ہوا کہ حیا مستحب ہے جبکہ اس کے سبب سے کوئی مصلحت فوت نہ ہوتی ہو۔ اسی وجہ سے تو حضرت سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ نے بعد میں یہ تمنا کی کہ اے کاش اے بیٹا تم خاموش نہ رہتے بلکہ وہاں پر بیان کر دیتے، اور میرے نزدیک یہ بات تمہارا بیان کرنا سرخ اونٹوں کے ملنے سے زیادہ خوشی لے آتا۔ اور یہاں پر ایک بات اور بھی ذہن میں رکھیے کہ کسی کو اچھے انداز سے بات سمجھانے کے لیے اور بات ذہن نشین کرنے کے لیے ضرب المثل یا کسی محسوس چیز سے تشبیہ دینا یہ بالکل جائز ہے۔ اور یاد رکھیے مثال کا یہ اصول ہے کہ اچھی چیز کی مثال یہ اچھی چیز سے دی جاتی ہے اور بری چیز کی جو مثال ہے وہ بری چیز سے دی جاتی ہے، تاکہ اس بری چیز سے نفرت کا اظہار کیا جا سکے، اور اگر اچھی چیز ہوگی تو اس کی مثال جب ہم اچھی چیز سے دیں گے تو سامنے والا اسے بالکل اسی انداز میں سمجھے گا اور سمجھ کر پھر وہ اس کی طرف راغب ہوگا اور پھر عمل کرنے کی کوشش کرے گا۔ اور یہاں پر ایک بات اور بھی پتا چلی کہ جب کسی چیز کو کسی چیز سے تشبیہ دی جائے تو اس کا ہرگز یہ مطلب نہیں ہوتا کہ مشبہ جسے تشبیہ دی جا رہی ہے تمام اعتبارات میں مشبہ بھی، یعنی جس چیز کے ساتھ اسے تشبیہ دی جا رہی ہے ہر ہر پہلو میں اس کے مشابہ بھی ہو، کوئی ایک اعتبار سے، دو اعتبار سے یا چند ایک اعتبارات سے تشبیہ کافی ہوتی ہے۔ جیسے مثال کے طور پہ کبھی کہہ دیا جاتا ہے کہ فلاں شخص ہے، वो तो शेर है, और शेर कहने का मतलब ये हरगिज नहीं होता कि उसके नुकीले दांत भी होने चाहिए, वो धाड़ता भी हो, उसकी दुम भी हो, वो चीर फाड़ भी करता हो, ऐसा नहीं। बल्कि शेर कहने का मकसद ये होता है कि फुला शख्स बहुत बहादुर है, बहुत बहादुर है। तो किसी एक बात में भी अगर तशबीह पाई जाती है तो तशबीह देने में हर्ज नहीं है। और यहां पर एक और बात पता चली कि बाज औकात कम मर्तबे का आलिम ऐसी बात का इदराक कर लेता है जो बड़े बड़े उलामा पर बसा औकात मख्फी रह जाती है, इसलिए कि इल्म जो है ये अल्लाह तबारक व ताला की तरफ से एक आतिया है, एक तोहफा है, एक हिबा करदा चीज है जो अल्लाह तबारक व ताला अपने बंदे को अता फरमाता है, और ये अल्लाह जिसे चाहे जैसा चाहे नवाज देता है। और अगर किसी ऐसे आलिम के पास कोई ऐसी बात आ जाए तो हमें हसद नहीं करना चाहिए। इसी तरह हर शोबे के अंदर बाज़ लोग ऐसे होते हैं जो कम इल्म वाले हैं, बाज़ ज्यादा इल्म वाले हैं। अगर कम इल्म वाले ने किसी चीज का इदराक कर लिया है तो बड़ों को चाहिए कि उसको अप्रिशिएट करें, ना ये कि उसके पीछे लग जाएं और फिर उसकी जो पांव है वो काटने की कोशिश करते रहें, बल्कि उसको अप्रिशिएट करके मजीद उसको आगे बढ़ाना चाहिए। और इस हदीस मुबारक में खजूर की फजीलत भी बिल्कुल वाज़े है। अल्लाह तबारक व ताला जो कुछ आज के सिलसिले में समात फरमाया इसे याद रखने अमल करने की तौफीक नसीब फरमाए। आमीन बिजाहिन नबीयल आमीन सल्लल्लाहु ताला अलैहि व आलिहि व सहाबिहि व बारिक व सल्लम।
ईमान है।